اور ایک کرد ریاست بنائی جائے گی.
صحیح.
تو اس طرح کے سلسلے جو ہیں ان کو بین الاقوامی سطح پر ہوا دی گئی ہے. اور اب یہ افسوسناک بات ہے کہ یہ چیز پھیل رہی ہے.
صحیح.
اور کچھ ایسی بات ہو رہی ہے جیسے 15th-20th صدی میں یورپ میں کیتھولک
جی
اور پروٹیسٹنٹ ملکوں کے درمیان جنگیں ہوتی تھیں.
صحیح.
لگتا ہے 15th اسلامک سینچری میں کچھ اس قسم کا ماحول یا بن رہا ہے یا بنایا جا رہا ہے.
صحیح.
لیکن یہ بڑے خطرناک ہوگا اور دنیا کے لیے اچھا نہیں ہوگا. اس لیے کوئی ایسا رد عمل ہونا چاہیے کہ کوئی صلح صفائی کی طرف قدم اٹھائے.
Exactly. اس میں کون ممالک آپ کے خیال میں قائدانہ رول پلے کر سکتے ہیں, قائدانہ کردار ادا کر سکتے ہیں میڈیشن, کیونکہ اس موقع پہ بہت ضروری ہے بظاہر.
ایک تو اقوام متحدہ کو اس میں کچھ بنیادی طور پر کردار ادا کرنا چاہیے. او آئی سی کے لیے تو مشکل ہے کیونکہ او آئی سی کے اندر ہی یہ فساد ہے.
صحیح.
تو لیکن کوئی مسلم ممالک جو اس خطے سے نہیں تعلق رکھتے, جیسے کہ ملیشیا ہے, انڈونیشیا ہے, وہ جو دور ہیں, جو جن کا براہ راست اس میں انوالومنٹ نہیں ہے.
صحیح.
یا نائجیریا ہے.
ٹھیک ہے. تو یہ آپ کے خیال میں ہوسٹ کر سکتے ہیں,
کوشش کریں اس باہر کے ملکوں کے, تو شاید کوئی گروپ بن سکے, کیونکہ اس چیز کو روکنے کی بہت سخت ضرورت ہے.
صحیح. جنرل معین الدین حیدر صاحب بھی ہمیں جوائن کریں, اور ساتھ ساتھ ہمارے ساتھ اس سیگمنٹ کے اندر موجود ہیں پروفیسر وقار احمد, یہاں نارتھ ٹیکسس یونیورسٹی کے ساتھ وابستہ ہیں. پروفیسر صاحب بہت شکریہ آپ کا, آپ نے بہت شارٹ نوٹس پہ ہمیں جوائن کیا ہے. آپ سے بھی جاننا چاہوں گا, یہ ایران سعودی عربیہ ٹینشن کافی کھل کے سامنے آئی ہے, خاص طور پہ گزشتہ روز کی ایگزیکیوشنز کے بعد جس میں ایک عالم کو بھی سزا دی گئی. آپ کو کیا لگتا ہے ایران نے سفارتی طور پہ اس موقع کو کس حد تک گریب کیا ہے؟ کیونکہ یہ لگ رہا ہے کہ وہ ممالک بھی جو سفارتی طور پہ سعودی عرب کے زیادہ قریب ہیں, بشمول امریکہ, برطانیہ کے, وہ بھی اس معاملے پہ ان کا موقف ایران کے ساتھ زیادہ ملتا ہے.
ہاں, انفیکٹ اگر آپ سوشل میڈیا یا نیوز پیپرز میں بھی دیکھیں جو یورپ سے آ رہی ہیں یا جو امریکہ میں چھپ رہی ہیں, ایک فرسٹریشن ہو گیا ہے سعودی عربیہ سے. سعودی عربیہ کی جو گڈ ول تھی, جو ایک اسٹیٹس تھی گلوبل کانٹیکس میں, وہ ڈکلائن میں ہے, اور ان ایسے حرکتوں سے اور بھی ڈکلائن ہوگا. لوگ کافی غصہ ہیں کہ ایک تو سعودی عربیہ ہیومن رائٹ کمیشن میں ایک ریپریزنٹیٹیو ہے, اور وہاں پہ جو ہیومن رائٹس ریکارڈ ہے وہ اچھی نہیں ہے, اور ہیومن رائٹس میں اس لیے وہ ہے کیونکہ ان کو سعودی عربیہ کو ویسٹرن سپورٹ ملا ہے, ووٹس ملا ہے, اس لیے وہ ریپریزنٹ کر رہی ہے, مانے وہ ہے اس میں بورڈ میں. تو لوگ کافی اپنے گورنمنٹ سے غصہ ہیں. نیو یارک ٹائمز نے کچھ دن پہلے کہا تھا کہ عراق اگر آئیسس کی ماں ہے تو سعودی عربیہ اس کا باپ ہے.
صحیح.
تو اور ابھی ہیومن رائٹس وائلیشن اور ایک کلیرک کو ایگزیکیوٹ کر دینا, 40 سے زیادہ لوگوں کو ایگزیکیوٹ کیا گیا ہے, پر ایک کلیرک کو ایگزیکیوٹ کرنا, تو یہ ایک بہت ایکسٹریم سٹیپ ہے.
تو کیا آپ کے خیال میں اس ایکسٹریم سٹیپ کے بعد سعودی عربیہ پہ, ریاض پہ دباؤ بڑھے گا, اور کیا وہ اس دباؤ کو قبول کرے گا؟
دباؤ تو بڑھے گا
انسانی حقوق کے ریفرنس میں اور جسٹس سسٹم کے امپروومنٹ کے ریفرنس میں.
دباؤ ڈیفینیٹلی بڑھے گا, پر امپروو ہوگا کہ نہیں اس کا کوئی گارنٹی نہیں ہے. آئی ڈونٹ تھنک امپروو ہوگا. پرسنلی میں نہیں سمجھتا کہ ابھی وہ ٹپنگ پوائنٹ آ گیا ہے. ٹپنگ پوائنٹ آئے گا, پر ابھی وہ ٹپنگ پوائنٹ آ گیا یہ میں نہیں کہہ سکتا. پر دباؤ پیپل ٹو پیپل دباؤ, ویسٹرن کنٹریز میں لوگ اپنے گورنمنٹ سے فرسٹریٹڈ ہو رہے ہیں کہ وہ سعودی عربیہ کو اتنا پروٹیکٹ کیوں کرتی ہے.
اکرم ذکی صاحب, میں اس کے امپیکٹ پہ آؤں گا, خاص طور پہ پاکستان کے لیے, اس ریجن کے لیے اور ان ملکوں کے لیے جہاں پہ اس وقت ہم دیکھتے ہیں کہ سعودی عربیہ اور تہران کسی نہ کسی سطح پہ پراکسی وار کا حصہ ہیں. لیکن اس سے پہلے میں ذرا اس کا سفارتی زاویہ اور ایکسپلور کرنا چاہوں گا. آپ کے خیال میں تہران اس موقع کو اپنی سفارتی تعلقات کے لیے یا اپنی اسرٹ کر سکتا ہے, جو وہ ڈپلومیٹیکلی کس حد تک وہ استعمال کر سکتا ہے یا کر رہا ہے؟ کیونکہ جیسے میں نے پہلے سوال میں کہا کہ امریکہ, برطانیہ اور یورپ کے کئی ممالک جو بظاہر تہران کے ساتھ ڈسٹنس پہ ہیں, اس معاملے پہ ان کے موقف جیسا موقف رکھتے ہیں.
دیکھیے, امریکہ اور ایران کے درمیان جو جوہری معاہدہ ہوا ہے,
صحیح,
उससे कुछ तो ताल्लुकात पहले ही बेहतर हुए हैं।
जी जी
और अब जो हाल ही में उन्होंने अपना कुछ एनरिच यूरेनियम वगैरह मुल्क से बाहर भेजने का, रशिया भेजने का फैसला किया है, उसमें भी मेरा ख्याल है कि लोगों को कुछ ज्यादा यकीन होने लगा है कि ईरान ने जो समझौता किया है
सही।
वो उसके लिए संजीदा है और अमल दरामद करेगा, शकूक कुछ कम हुए हैं।
सही।
अब ये इसमें इस मौके से मेरा ख्याल है कि ईरान क्योंकि दाइश के खिलाफ सबसे ज्यादा मुदाफ़त ईरान कर रहा है
जी,
और अगर वाकई संजीदा हो गए हैं यूरोप के लोग के दाइश को या आईएसआईएस को खत्म करना है
सही।
तो उसमें भी ईरान के साथ उनकी एक बुनियाद बन जाती है तावन की,
सही, इंटरेस्ट कामन हो जाते हैं,
एक कामन काज हो जाती है
सही।
और फिर जब उनका एक बहुत अहम आदमी हुआ है तो इस वक्त वो एक लिहाज से सिंपति उनके साथ है
सही।
तो इससे वो अगर फायदा उठाना चाहें तो उठा सकते हैं और हमदी भी होगी। वैसे भी यूरोप में तो एक्सिक्यूशन के खिलाफ राय आमा है ही, वो तो डेथ सेंटेंस को यकीन नहीं रखते, पाकिस्तान पर ही दबाव है इसके,
यानी बिल्कुल एग्जीक्यूशन का, ह्यूमन राइट्स का मामला और सेकंडली आईएसआईएस के खिलाफ ईरान का जो स्टैंड है
के खिलाफ, ये दो फैक्टर हैं जिसे मगरब के साथ ईरान के ताल्लुकात के बेहतर होने के इम्कानात रोशन हो जाते हैं।
हम अब आते हैं जरा इसके रिएक्शन की जानिब। एक तो खैर दोनों मुल्कों के आपस के ताल्लुकात का तजिया हमने किया है, लेकिन इसका रिएक्शन पाकिस्तान जैसे मुल्कों में, उस रीजन में क्या हो सकता है और उन मुल्कों में जहां किसी न किसी सतह पे ईरान और सऊदी अरेबिया प्रॉक्सी वार का हिस्सा है। जनरल मोइनुद्दीन हैदर साहब ने भी हमें ज्वाइन कर लिया है, साबिक इंटीरियर मिनिस्टर, फेडरल इंटीरियर मिनिस्टर, साबिक गवर्नर पाकिस्तान के। जनरल साहब आपका बहुत शुक्रिया और खैर मकदम। ईरान और सऊदी अरेबिया की ये जो कशीदगी है बहुत पीक पे है, बहुत कम वक्त में बड़ी शिद्दत इसने इख्तियार की है, अगरचे ताल्लुकात तो आइडियल पहले भी नहीं थे। एक तो ये कि आपके ख्याल में इसकी अब फ्यूचरिस्टिक एंगल बनता क्या है एक, और दूसरा ये कि पाकिस्तान जैसे मुल्कों के लिए इसके क्या असरात हैं, क्योंकि पाकिस्तान को भी किसी एक की तरफ शायद जाना होगा या पाकिस्तान को दोनों को, दोनों के साथ एक सर्टन डिस्टेंस पे रहना है। ये मैं आगे इसको रिफ्रेज करूंगा, लेकिन आप एक जनरल अमूमी इसके असरात बताइएगा उस खित्ते के लिए क्या हो सकते हैं।
जी हाँ, आपको मालूम है कि हमारे सऊदी अरेबिया के साथ बड़े नज़दीकी ताल्लुकात बहुत सालों से रहे हैं और तमाम रजीम जो यहाँ पर आए हैं और सऊदी अरेबिया पाकिस्तान की जो है माली इमदाद भी करता रहा है, लेकिन ये भी बात एक हकीकत है कि ईरान हमारा बहुत ज़ाहिर हमसाया है और उसके साथ भी हमें ताल्लुकात सही रखने हैं। और ये बात भी हमको नहीं भुलानी चाहिए कि पाकिस्तान में एक प्रॉक्सी वार बहुत अरसे से जारी है जिसने पाकिस्तान को बहुत नुकसान पहुंचाया है और यहाँ पर दूसरे मुल्कों के मफादात की जंग में पाकिस्तानी उनके आलाकार दोनों साइड पर मिल गए हैं और इसको आजकल जो है जो ऑपरेशन गजब चल रहा है उसमें कोशिश करी कि फरकावारियत वालों को भी जो लोगों की गैर जरूरी क्लिम्स करते हैं और डॉक्टर्स को दूसरे को उसको हो। और आज ये जो सऊदी अरब में कल जो एक ईरान ईरानी को सजा दी गई है उनके मुबल्लिग को, तो आज पाकिस्तान के कराची जैसे शहर में काफी बड़ा मुजाहरा हुआ है, काफी खातिन और लोग बाहर निकले हैं और उन्होंने इसके खिलाफ एहतजाज किया है। तो ये एक डेवलपमेंट है जो पाकिस्तान में काफी, आपको पता है कि यहाँ पर मुहर्रम बहुत एहतमाम से मनाया जाता है अनलाइक सऊदी अरेबिया दूसरे अरब कंट्रीज की नस्बत, और यहाँ पर इस चीज को फिर बहुत इसके ऊपर टेंशन बढ़ने की उम्मीद है, तो पाकिस्तान को कदम फूक फूक के रखना होगा।
वो कैसे रखे, क्योंकि अगर अगर कहते हैं कि पाकिस्तान हो या कोई भी मुल्क हो ऐसे हालात में भी वो अपने इंटरेस्ट देखता है, सऊदी अरेबिया के साथ पुरानी दोस्ती भी है, सबसे बड़ा वो कहना चाहिए कि फाइनेंशियली सपोर्टर भी रहा है हिस्टोरिकली, लेकिन अगर जो करंट पाकिस्तान के अंदर एनर्जी क्राइसिस देख लें या नेबर होने का जो सबसे बड़ा एडवांटेज होता है या डिसएडवांटेज होता है कि ताल्लुकात में, उस रेफरेंस में अगर देखा जाए तो ईरान बहुत बड़ा किरदार रखता है पाकिस्तान को अगर अपना एनर्जी क्राइसिस हल करना है, तो पाकिस्तान की हिकमत अमली क्या होगी या हो सकती है?
मेरे ख्याल पाकिस्तान के लिए मुनासिब होगा कि वो अपने मफादात का सबसे पहले ख्याल करें। हम बहुत अरसे से पिछले 30-35 साल से बैन-अल-अक़वामी जो हमारी एक स्ट्रेटेजिक पोजीशन की वजह से हम बहुत नुकसान भी उठा चुके हैं, हमारा मुल्क दहशतगर्दी का शिकार है अफगानिस्तान की तरफ से भी और बाकी तरफ से भी, तो हम चाहेंगे कि जो मुल्क में अमन लाने की कोशिशें हो रही हैं उसको कोई जख्म न पहुंचे, और हमको किसी एक ब्लॉक का हरगिज हिस्सा नहीं बनना चाहिए। पाकिस्तान ने मेरे ख्याल में दानिशमंदी का सबूत दिया था जो यमन के मौके पर हमने कहा था कि हम कुलेशन का हिस्सा नहीं बनेंगे।
सही।
और अब जो नया कुलेशन जो है ग्रुप खड़ा किया जा रहा है जिसमें पाकिस्तान का नाम भी लिया जा रहा है, लेकिन पाकिस्तान के लोगों को तो पता नहीं है कि उसमें पाकिस्तान का क्या किरदार होगा या क्या हमसे उम्मीदें रखी जा रही हैं।
सही।
लेकिन किसी ऐसे किरदार में जिसमें हम एक मुसलमान मुल्क का साथ दें और मुसलमानों को उसमें नुकसान हो, हमें साथ नहीं देना चाहिए। हम एक बड़े मुल्क है, एक न्यूक्लियर मुल्क है, हमको अफहाम तफहीम और डायलॉग के जरिए से मुसलमान मुल्कों के जो आपस में कशीदगी है उसको कम करने की कोशिश करनी चाहिए। और ये बड़ी अफसोसनाक सूरत हाल है कि इस वक्त ईरान और सऊदी अरेबिया आपस में इस तरह उलझ रहे हैं, और दाइश के मामले में यूरोप और अमरीका तो अपनी जगह है, वो तो दूर बैठे हुए हैं, लेकिन नुकसान तो सब मुसलमान मुल्कों का हो रहा है और आपस में हम उलझे और लड़ रहे हैं, अपनी एनर्जी को जाया कर रहे हैं। तो हमको रियलाइज करना चाहिए, ओआईसी को रोल इसमें अदा करना चाहिए और इसको मैच्योर तरीके से और कूल तरीके से इसको डील करना चाहिए।
जी जनाब अकरम जकी साहब, आपका एनालिसिस पाकिस्तान को अगर किस तरीके से किस स्मार्ट अंदाज में आगे बढ़ना है, अपने इंटरेस्ट भी वो सिक्योर करे और एक पड़ोसी की हैसियत से जो रिपरकशंस हो सकते हैं पॉलिसी के उसको भी मद्देनज़र रखे, और सऊदी अरेबिया एक रिवायती पुराना दोस्त भी है, फाइनेंशियल असिस्टेंस का एक बड़ा सोर्स भी है, ऑयल का एक बड़ा सोर्स भी है, तो पाकिस्तान को क्या करना होगा? पाकिस्तान के लिए हमेशा ये बड़ा मुश्किल फैसला नहीं हो जाता है इन हालात में?
देखिए, पाकिस्तान में हमारे पास एक तजुर्बा भी है।
जी,
जनरल ज़ियाउल हक जब हमारे सरबराह हुकूमत थे और ईरान और इराक की जंग हो रही थी, उस वक्त भी अरब मुल्कों की तरफ से हमारे ऊपर बहुत दबाव था कि उनका साथ दिया जाए, लेकिन उन्होंने बड़ी दानिशमंदी से उस जंग में ना ईरान का साथ दिया ना इराक का साथ दिया, गैर जानबदार रहे। पहले तो दोनों मुल्क हमसे खफा थे कि हम उनका साथ नहीं दे रहे, लेकिन बाद में दोनों को एहसास हुआ कि पाकिस्तान का नुकता नजर दुरुस्त था। फिर 1997 में जब एक एक्स्ट्रा ऑर्डिनरी इस्लामिक समिट यहाँ हुई, तो हमने कोशिश करके उस वक्त के क्राउन प्रिंस जो सऊदी अरेबिया के यहाँ आए थे और उस वक्त के सदर ईरान के, उनकी मुलाकात करवाई और कुछ उनके कशीदगी में कमी आई और ताल्लुकात कुछ बेहतर की तरफ हुए। मेरा ख्याल है हमें अब भी गैर जानबदार उनकी लड़ाई में रहना चाहिए और दोनों के साथ ताल्लुकात रख के गुफ्तगू शरीर की तरफ उनको मायल करना चाहिए। किसी एक धड़े का साथ देने में हमारा नुकसान है, बल्कि हमारे मुल्क के अंदर भी फसाद हो सकते हैं अगर हम किसी एक तरफ जाएंगे तो।
सही। प्रोफेसर वकार साहब, जैसे अभी अकरम जकी साहब कह रहे हैं कि क्योंकि इसकी सेंसिटिविटी बहुत है, पाकिस्तान के अंदर शिया सुन्नी उसकी एक तकसीम भी मौजूद है और बड़ी तादाद में दोनों ग्रुप हैं, हम भारत के अंदर भी देखते हैं कि आज वहाँ पर रिएक्शन हुआ। भारत के अंदर इससे पहले जो दाइश का फिनोमेन था या उसके फुटप्रिंट्स की रिपोर्ट्स आ रही थी वो भी हमारी नज़रों से गुजर चुकी हैं। इस रेफरेंस में भारत के लिए भी किस हद तक सेंसिटिविटी है और वो अपने आप को कहाँ स्टैंड करेगा, वो या इटसेल्फ वो क्योंकि एक रीजनल प्लेयर भी है तो वो कैसे इंगेज कर सकता है आपके ख्याल में?
देखिए, ये जो सऊदी अरेबिया ने भी एग्जीक्यूट किया, इसका एक सोशल कॉन्टेक्स्ट है, एक जियोपॉलिटिकल कॉन्टेक्स्ट है। जियोपॉलिटिकल कॉन्टेक्स्ट अगर देखा जाए तो हिंदुस्तान की दोस्ती ईरान से काफी हद तक है, जहां तक ईरान की अगर इकोनॉमी सस्टेन हुई है इवन ड्यूरिंग द टाइम्स जब सैंक्शंस, अभी भी काफी सैंक्शंस है बट जब ज्यादा सैंक्शंस थे, एक हद तक हिंदुस्तान ने हमेशा उससे तेल खरीदा है, तो ईरान इंडिया रिलेशनशिप हमेशा काफी मजबूत रही है। हिंदुस्तान पर सऊदी अरेबिया इतना रिलाई नहीं करता हिंदुस्तान जितना कि ईरान पे, अगर जैसे कश्मीर इशू हो तो ये सब इशू के ये जियोपॉलिटिकल कॉन्टेक्स्ट में इंडिया स्ट्रेटेजिकली थोड़ा ईरान से बेहतर अलाइन है।
सही। ईरान की तरफ। जी हाँ, ईरान की तरफ। बहुत शुक्रिया, हमारे साथ रहिएगा। जफर इकबाल साहब ने भी हमें ज्वाइन किया है, एग्जीक्यूटिव डायरेक्टर स्ट्रेटेजिक विजन इंस्टीट्यूट। लेकिन उससे पहले जनरल मोहिनुद्दीन हैदर साहब, आपसे ये पूछना चाहूँगा इसी रेफरेंस में, अब आज सऊदी अरेबिया के वजीर खारजा ने पाकिस्तान का दौरा करना था लेकिन उसको मुलतवी कर दिया गया है, और बल्कि इस हफ्ते के आखिर पर अब वो होने जा रहा है। मैं जानना ये चाहूँगा, एक स्पेकुलेशन ये है इस बारे में कि ये दौरा हो सकता है कि पाकिस्तान की वहाँ पे मंसूख किया गया हो, क्योंकि पाकिस्तान शायद टाइम चाहता है कि वो रिविज़िट कर सके अपनी उस पॉलिसी को जिसके तहत वो सऊदी अरेबिया की क़यादत में बनने वाले एंटी दाइश इतिहाद का हिस्सा है, उसके अम्ब्रेला के नीचे। क- क्या वाकई इसको इससे कनेक्ट किया जा सकता है? लेकिन ऑफिशियल जो सऊदी अरेबिया से खबरें हैं वो कहते हैं कि वो अपनी वजूहत पे इसको मनसूख किया गया है या इसको थोड़ा मुलतवी किया गया है। आपका एनालिसिस क्या है, ये दौरा क्यों रिस्केजुअल हुआ है?
मेरे ख्याल में कि जो ये 47 आदमियों की एग्जीक्यूशन हुई हैं उसका एक वर्ल्ड वाइड रिएक्शन आया है, ईरान की तरफ से भी, बाकी मुल्कों की तरफ से भी, और मेरे ख्याल में एक ऐसी सिचुएशन पैदा हुई है कि उस वक्त फॉरेन मिनिस्टर का अपने मुल्क में मौजूद रहना और इस क्राइसिस को डील करना आई थिंक इज मोर इम्पोर्टेंट, तो इसलिए ठहर गए हैं। और जाहिर है कि इस वक्त आने पाकिस्तान के अंदर भी आज जिस तरह कराची बाकी जगहों पर मुजाहरे लोगों ने किए हैं तो वो मुनासिब नहीं था कि ये मौका कोई मौजूद नहीं लग रहा था। और इस तरह जहाँ तक ताल्लुक है कि मुझे समझ नहीं आती कि पाकिस्तान जो है वो किस तरीके से जो कोलेशन सऊदी है उसका हिस्सा किस तरह बनेगा और क्या उनको सपोर्ट चाहिए पाकिस्तान से। और पाकिस्तान तो मेरे ख्याल में पहले ही कह चुका कि अपनी फोर्सेस वो कमिट नहीं करेगा, बाकी रहा ट्रेनिंग
जी,
तो ट्रेनिंग के सिलसिले में हम सऊदी अरब में सारा साल से उनकी मुख्तलिफ एयरफोर्स और फौज और सबकी मदद करते रहे, नेवी की वो हम करते रहेंगे, मिलिट्री अकेडमी में लोग आते थे उनके, हमारे कोर्सेज पे आते थे, हमारे लोग वहां जाते थे। मैं उस हद तक पाकिस्तान करेगा, लेकिन पाकिस्तान अपने आप को कोई दस्ते भेजकर एक्टिवली इन्वॉल्व नहीं करेगा। सिर्फ एक ही सूरत पाकिस्तान में सब लोगों को एक्सेप्टेबल होगी, अगर हरमैन शरीफैन को कोई खतरा मौजूद पेश दरपेश आ जाए, कोई ऐसे हालात पैदा हो जाए इसराइल की या किसी की तरफ से, तो उस वक्त मेरे ख्याल में पाकिस्तान के लोग और हुकूमत की तस्वीर करेगी, अदरवाइज तो मूड यही नजर आता
exactly, ये ऑफिशियल वर्जन भी रहा है कि
लड़ाई जाए
जी, ऑफिशियल वर्जन भी यही रहा है। पाकिस्तान के प्रेसिडेंट ने, प्राइम मिनिस्टर ने, पाकिस्तान के इंटीरियर सेक्रेटरी ने, डिफेंस मिनिस्टर ने, सब ने यही नुकता नज़र इख्तियार किया है, पाकिस्तान के आर्मी चीफ ने भी, कि अगर हरमैन शरीफैन को खतरा हुआ तो पाकिस्तान सऊदी अरेबिया के साथ खड़ा होगा। लेकिन बाकी इत्तेहाद के बारे में एक पोलिटिकल डिबेट है, पार्लियामेंट के अंदर भी है। जनरल साहब आपका बहुत शुक्रिया। अक्रम जकी साहब, इसी सवाल को आप रिस्पॉन्ड कीजिएगा, फॉरेन मिनिस्टर का दौरा रीस्केजुअल होना, आपके ख्याल में क्या पाकिस्तान इम्कान है कि वो अपने उस फैसले को रिविजिट कर रहा हो या उसे करना चाहिए जिसके तहत वो सऊदी अरेबिया की क़यादत वाले 34 ममालिक के इत्तेहाद का हिस्सा बनने जा रहा था?
पाकिस्तान ने अभी कोई इस पे फैसला नहीं किया, ये स्पेकुलेशन था।
सही,
पाकिस्तान उस पे गौर व फिक्र कर रहा है कि उसको क्या रद्द अमल देना है।
नहीं लेकिन अगर जकी साहब इसमें तो उन्होंने ऑफिशियली तो मैं फॉरेन मिनिस्टर का वीडियो इंटरव्यू सुन रहा था जिसमें उनको थोड़ा बहुत ग्रिल भी किया गया एंकर की तरफ से कि ये आप कैसे कह सकते हैं, कि उनका जवाब ये था कि चूंकि बाकी मुल्कों ने किया था हमने भी कर लिया,
कहा, लेकिन बाद में उनका क्लैरिफिकेशन की
जी जी
कि हम अभी इसकी तफसीलात जानना चाहते हैं बातचीत करके कि क्या एक्सपेक्ट किया जाता है,
सही,
फिर हम फैसला करेंगे। तो हतमी फैसला नहीं हुआ था, इसलिए कोई चेंज करने की अभी बात ही नहीं है। अभी तो वहां से कोई एक अनाउंसमेंट हुई थी तो मतलब ये एकदम सडनली उन्होंने इनकार नहीं किया, लेकिन कमिटमेंट वो कहते थे हम सोच समझ के करेंगे।
एग्जैक्टली exactly. तो अब आपको लगता है कि पाकिस्तान ये जो दौरा, ये जो टाइम है बीच में, अब मंडे से लेकर जुमेरात तक
उनकी एग्जीक्यूशन के बाद जो रद्द अमल हुआ है वो देख कर उसके बाद दौरा करना चाहेंगे।
सही, वो आपके ख्याल में रियाज का या सऊदी अरेबिया का अंदरूनी
उनकी अपनी मजबूरी हो गई होगी, वजीर खारजा इस वक्त बाहर जाएं तो कहीं उनको कैसे एटमॉस्फेयर मिलेगा।
एग्जैक्टली exactly. बहुत शुक्रिया जनाब अकरम जकी साहब, फॉर्मर सेक्रेटरी जनरल फॉरेन अफेयर्स पाकिस्तान के, आपने हमें ज्वाइन किया, हमारे साथ रहे, बेहद शुक्रिया। जफर इकबाल साहब हमारे साथ हैं और प्रोफेसर वकार साहब हमारे साथ हैं। चंद सेकंड की एक ब्रेक लेंगे और इस मौजू पर हमारी गुफ्तगू जारी रहेगी और साथ साथ अगले सेगमेंट में हम बात करेंगे भारत के अंदर होने वाला हालिया हमला, लेकिन इस सेगमेंट को अभी हम जारी रखेंगे एक ब्रेक के बाद।
व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, जानिए facebook.com/voaurdu या twitter.com/urduvoa, हमसे राब्ता कीजिए urduvoa.com पर। व्हाट्सअप पाकिस्तान, क्या सीन है पाकिस्तान, urduvoa.com।
प्रोग्राम जहारंग में आपका खैर मकदम, मैं हूँ असद हसन। बात हम कर रहे हैं सऊदी अरेबिया और ईरान के दरमियान कशीदगी, उसमें शिद्दत आई है। सऊदी अरेबिया में गुज़श्त रोज़ फांसियों पर अमल दरामद हुआ, 47 अफराद को दहशत गर्दी के इल्ज़ाम के तहत एग्जीक्यूट किया गया, उनमें एक अहम और बड़े शिया आलम भी शरीक थे, जिसकी वजह से ईरान के अंदर सख्त रद्द अमल है और ना सिर्फ ईरान में बल्कि उस रीजन के अंदर पाकिस्तान में, भारत में रद्द अमल आया है। अमरीका ने, बरतानिया ने, इन मुल्कों ने भी इसकी मजम्मत की, अक़वामे मुत्तहिदा ने भी गुज़श्ता रोज़ आने वाली फांसियों की मजम्मत की है। काफ़ी कशीदगी और शिद्दत نظر آ رہی ہے. دونوں ملکوں کے تعلقات پلس خطے پہ اس کے اثرات کا ہم نے جائزہ لیا ہے, ابھی یہ سلسلہ جاری رہے گا. ڈاکٹر ظفر اقبال چیمہ صاحب ہمارے ساتھ ہیں, ایگزیکٹو ڈائریکٹر اسٹریٹجک ویژن انسٹیٹیوٹ, اور ہمارے ساتھ ہیں پروفیسر وقار احمد صاحب, نارتھ ٹیکسس یونیورسٹی کے ساتھ وابستہ ہیں, اور خاص طور پہ بھارت کے ساتھ جو جڑے ہوئے بہت سارے ایشوز ہیں, اور ان کی پالیسی ہو, انٹرنل پالیسی ہو, اکانومی ہو, یا ایون کمیونل ایشوز ہوں, تو ان کو بہت اچھی طرح سے اسٹڈی کرتے ہیں. جاری رکھیں گے ہم اس بحث کو. ڈاکٹر ظفر اقبال چیمہ صاحب, آپ کے انالیسس کیا ہے اٹ سیلف, اب فیوچر ڈائمینشنس کیا بن رہی ہیں؟ دونوں ملکوں کے تعلقات پہلے سے کشیدہ تھے, اب امبیسی پہ, سفارت خانے پہ حملے تک نوبت آئی, اور انتہائی لاؤڈ, انتہائی بولڈ اور انتہائی سخت رد عمل ایران کا سامنے آیا ہے. کیا صورت اختیار کر سکتا ہے یہ معاملہ, اور کیا اثرات, کن اثرات کا حامل ہے یہ پورے خطے کے لیے اور پاکستان کے لیے؟ جی ڈاکٹر ظفر اقبال جی صاحب, آپ ہمارے ساتھ ہیں, غالباً ان کی لائن ڈراپ ہو گئی ہے, ہم ان سے دوبارہ رابطہ کرنے کی کوشش کرتے ہیں. وقار احمد صاحب, جی لگتا ہے کہ ریپیٹ ہو رہی ہے آواز میری. وقار صاحب آپ یہ بتائیے گا, اگین آپ کے خیال میں, یہ پہلے بھی یہ کہا گیا جب ابھی ریسنٹلی ایران پر سے پابندیاں ہٹانے کی بات ہوئی اور ایک لینڈ مارک معاہدہ ہوا اس کے نیوکلیئر پروگرام پہ جس کو امپلیمنٹ ہونا ہے, تو تشکیق یہ تھی ایران مخالف جڑوں کی کہ وہ تو بہت آلریڈی اس ریجن کے اوپر گہرے اثرات رکھتا ہے اور ڈپلومیٹکلی وہ اسرٹ کر سکتا ہے. لیکن کیا آپ کو لگتا نہیں کہ یہ سعودی عربیہ نے خاص طور پہ بہت اچھا گراؤنڈ بنا کے دے دیا ہے تہران کو, اور وہ اب اپنے آپ کو زیادہ بہتر انداز میں اسرٹ کر سکتا ہے کیونکہ پبلک اوپینین اس وقت بنی ہوئی ہے ان کے حق میں, ان کے موقف کے حق میں؟
جہاں تک یورپ کا سوال ہے, ڈیفینیٹلی سعودی عربیہ نے جسے کہتے ہیں نا گولڈن پلیٹر پہ ایران کو ایک اپرچونٹی پرووائڈ کیا ہے, تو یورپ کا ریئیکشن کیا ہوگا اس کے کانٹیکس میں یہ بڑا یونیک ہوگا دیکھنا ہے. امریکہ میں اس حد تک ایران کے سپورٹ میں کچھ ریلی میرے خیال سے ہونے والا نہیں ہے, کیونکہ الیکشنز آنے والے ہیں اور ریپبلکن پارٹی کا پورا اسٹریٹجی جو ہے وہ بہت حد تک اینٹی ایران پہ ریٹورک پہ ڈیپینڈ کرتا ہے. تو کس حد تک اوباما ایڈمنسٹریشن اس کو سیریسلی, یہ ایگزیکیوشنز کو سیریسلی لیتی ہے اور سعودی عربیہ کو کنفرنٹ کرتی ہے اور ایران کو امبریس کرتی ہے, یہ بہت ڈائسی ہے, یہ کلیئر نہیں ہے. پر یورپ کا ریئیکشن کیا ہوگا یہ کافی انٹرسٹنگ ہے ابھی اسٹڈی کرنا, یہاں دیکھتے ہیں یورپ جو ہے ایک کوئی اسٹینڈ لیتی ہے کہ نہیں. یہ کنٹینیوس سعودی عربیہ میں جو ہیومن رائٹس وائلیشن, چاہے وہ ریپ کیسز ہو یا ایگزیکیوشنز ہو, اس پر لے کر کچھ کہتی ہے.
جی ڈاکٹر ظفر اقبال چیمہ صاحب سے ہمارا دوبارہ رابطہ بحال ہوا ہے, ایگزیکٹو ڈائریکٹر اسٹریٹجک ویژن انسٹیٹیوٹ. ڈاکٹر صاحب آپ میرا سوال سن سکے تھے تو آپ اس کو رسپونڈ کر سکتے ہیں, ایران اور سعودی عربیہ کے درمیان جاری کشیدگی, اس کے اثرات کیا ہو سکتے ہیں اور اس خطے کے لیے کیا اثرات ہو سکتے ہیں, اور اس کا اینڈ ریزلٹ کیا ہو سکتا ہے, کس سمت جا سکتی ہے یہ کشیدگی؟
بڑا کیٹلسٹ ہے یہ جو 47 ایکسیکیوشن ہوئی ہیں, اس میں ایران اور سعودی عربیہ کا جو کانفلکٹ ہے یہ ایکسپینڈ کرے گا. لیکن پہلے بھی میرا خیال میں یہ توقع نہیں رکھنی چاہیے تھی, جو ایران اور سعودی عربیہ کے درمیان جو ریجنل ڈومیننس ہے اور جو کمپٹیشن ہے اس کی مختلف ڈومینشن ہیں, وہ بتاتے ہیں میرے خود میں ایک انڈینیمک ہے, اس کا ختم ہونے کے کوئی چانسز نہیں ہیں. اس کی ایک رائیولری ہے. کولڈ وار کے شروع دن میں تو آپ نے دیکھا کہ ایران اور سعودی عربیہ دونوں جو ہیں وہ یونائٹیڈ اسٹیٹس کی جو گلف کی پولیس مین کی اسٹریٹجی اس میں شامل تھے, لیکن اینڈ آف دا کولڈ وار چونکہ وہ اسٹریٹجک انوائرمنٹ نہیں رہی, اور اب ایران ویسے بھی یونائٹیڈ اسٹیٹس کے انفلوئنس سے بہت حد تک آزاد ہو چکا ہے, وہ اس کو کسی قسم کی کوئی رسپانسبل نہیں سمجھتے. اور یہ ایک مڈل ایسٹ میں آپ کو پتا یہ سیکٹیرین کانفلکٹ ہے, یہ جو ڈویژن پھیلی ہوئی ہیں, کہیں شیعہ ہیں کہیں سنی ہیں, یہ بہت ڈیپ ڈویژن ہیں, اور ان ڈویژن کے ختم ہونے کا کوئی مجھے کوئی چانس نظر نہیں آتا. اس لیے میں سمجھتا ہوں کہ ایران اور سعودی عربیہ جو کانفلکٹ ہے یہ ایکسپینڈ ہوگا, ٹیریٹوریل ڈائمینشن میں بھی ایکسپینڈ ہوگا, کانفلکٹ بڑھے گا اور ملکوں کو بھی اپنی لپیٹ میں لے گا, اس وقت موجود نہیں ہے.
صحیح, تو پاکستان جیسے ملکوں کو جہاں پہ آلریڈی ایک پراکسی وار ہے کسی سطح پہ, کیا حکمت عملی اختیار کرنی چاہیے؟ ایک پڑوسی ہے اور ایک کے ساتھ تعلقات بہت پرانے ہیں, فائنانشیل ریلائنس بھی بہت زیادہ ہے اس پہ, تو پاکستان کیا کر سکتا ہے؟
میرے خیال میں پاکستان میں پچھلے 2 سال میں یہ ریئلائزیشن آئی ہے کہ ہمیں اپنی جو ہوم گراؤنڈ ہے, اٹ شڈ ناٹ بی الاؤڈ ٹو بی اے بیٹل فار دی ایرانیئنز ٹو پروٹیکٹ دیئر آئیڈیالوجی اینڈ دی سعودی ٹو پروٹیکٹ دیئر آئیڈیالوجی.
پاکستان میں ایک بڑا ڈیلیکیٹ سیکٹیرین بیلنس ہے. 26% کے قریب اپروکسیمیٹلی ہماری پاپولیشن شیعہ ہے, اور شیعہ حضرات جو ہیں وہ بڑے ایکٹیو ممبر ہیں پاکستان کی سیکورٹی فورسز کے, جس میں آرم فورسز بھی شامل ہیں, پولیس بھی شامل ہے, اور قسم کی شامل ہیں. تو پاکستان یہ افورڈ نہیں کر سکتا, اور میں بڑے اعتماد سے یہ کہہ سکتا ہوں کہ پچھلے 2-3 سالوں میں یہ پاکستان کی جو سیکیورٹی اور پولیٹیکل اسٹیبلشمنٹ ہے اس میں یہ بات کافی پینیٹریٹ کیا ہے, جی ہم نے اس کو ختم کرنا ہے.
صحیح, پاکستان کا ویسے آفیشیل سٹینس کیا ہو سکتا ہے اس کے بارے میں چند سیکنڈ کی ایک ہم آپ کو گفتگو سنوانا چاہتے ہیں. رانا افضل صاحب ممبر نیشنل اسمبلی ہیں, حکمران جماعت سے ان کا تعلق ہے, اور پاکستان کی جو کمیٹی ہے ڈیفینس ایشوز کے اوپر اس کے بھی نمائندہ ہیں. وائس آف امریکہ سے انہوں نے بات چیت کی ہے, آئیے ہم آپ کو سنواتے ہیں کہ وہ کیا کہتے ہیں اس کشیدگی پہ پاکستان کیا پوزیشن لے سکتا ہے.
میں سمجھتا ہوں یہ خطے کی اسٹیبلٹی کے لیے کوئی اچھا شگون نہیں ہے, اور پاکستان کو اور دوسرے فرینڈلی کنٹریز کو چاہیے کہ اس کو ڈیفیوز کرنے کی کوشش کرے. میں سمجھتا ہوں کہ ایران انڈیپینڈنٹ سٹانس لے رہا ہے. ابھی تک ایران نے پاکستان کی میڈیشن کو کسی لیول پہ کوئی اس کو کوئی ابھی شاید اس کو اہم نہیں سمجھا یا اس کی کوئی درخواست نہیں کی. تو پاکستان بھی اس قسم کی میڈیشن میں اسی وقت انٹر ہو سکتا ہے جب دونوں پارٹیز کی طرف سے کوئی نہ کوئی ولنگنیس ہو, لیکن ہمیں اپنے ڈپلومیٹک سورسز یوز کرنے چاہیے اور دونوں ملک کو ایڈوائز کرنا چاہیے کہ وہ ریسٹرین سے کام لیں.
جی سامعین, یہ تھا نقطۂ نظر رانا افضل صاحب کا, حکومت کے نمائندہ ہیں, اور اسی سیگمنٹ کو ہم جاری رکھیں گے. لیکن ملیٹنسی ہے اور وہ بھی کنیکٹڈ ہے پاکستان کی سرحد کے ساتھ. بھارت پڑوسی ملک, گزشتہ روز وہاں پہ پٹھان کوٹ میں واقعہ پیش آیا, اس کے بھارت کے ایک فوجی اڈے پہ حملہ کیا گیا جس میں اب کیجویلٹیز, گزشتہ روز 6 تھی, اب یہ تعداد 11 تک پہنچ چکی ہے. اور بھارت کی طرف سے باضابطہ طور پہ پاکستان پہ الزام عائد نہیں کیا گیا ہے, لیکن یہ ضرور کیا کہا گیا کہ پاکستان کے اندر تعلق رکھنے والی ایک تنظیم جیش محمد وہ اس میں ملوث ہے اور وہ اس کی ذمہ دار ہے. پاکستان بھارت کے جو آفیشلز تھے, خاص طور پہ ان کے اسپوکس پرسن پارٹی کے, ان کی طرف سے بھی جو سٹیٹمنٹ آیا اس میں کہا گیا کہ ہم کوئی فوری نتیجہ نہیں اخذ کرنا چاہتے, اور ہم چاہتے ہیں کہ پاکستان کے ساتھ تعلقات کو بہتر بنانے کا جو مومنٹم بنا ہے اس کو برقرار رکھا جائے. ڈاکٹر ظفر اقبال چیمہ صاحب اس کا انالیسس کریں گے. نیلوفر سوروردی صاحب نے ہمیں بھارت سے جوائن کیا ہے, تجزیہ کار ہیں, مصنفہ ہیں, دونوں مہمانوں کا بہت شکریہ. نیلوفر سوروردی صاحبہ, آپ ہمیں اس وقت بتائیے گا وہاں پہ کیجویلٹیز بڑھی ہیں تو کیا اس کے ساتھ ساتھ اوپینین بھی تبدیل ہوئی ہے, یا حکومتی رد عمل میں بھی کوئی تبدیلی آ رہی ہے؟ اور جیسے ہم ہسٹوریکلی دیکھتے تھے کہ ڈائریکٹ ایک ایلیگیشن کا سلسلہ شروع ہوتا تھا, اب اس میں اگر ڈائریکشن کچھ مختلف ہے یا ریئیکشن کچھ مختلف ہے تو اس کی وجوہات آپ کے خیال میں کیا ہیں؟
دیکھیے, صاف ظاہر ہے کہ عموماً جب بھی کوئی دہشت گردی کا حادثہ ہندوستان میں کہیں بھی ہوتا تھا, فوراً آفیشلی بھی اور ہر طرح سے انگلی پاکستان کی طرف اٹھتی تھی. اس دفعہ ایسا نہیں ہوا, آفیشلی ایسا کوئی بیان نہیں دیا گیا. بیان دیے گئے ہیں لیکن پاکستان پہ فی الحال ابھی الزام نہیں لگایا گیا. دوسری بات یہ ہے کہ کچھ لوگ نان آفیشلی جو جن کا مرکزی حکومت یا کسی بھی حکومت سے ہندوستان کے کوئی تعلق نہیں ہے, وہ لوگ ضرور پروٹیسٹ کر رہے ہیں پاکستان کے خلاف وغیرہ وغیرہ, لیکن یہ تو سلسلہ چلتا رہتا ہے. تو اس میں ایک ڈیولپمنٹ ہے, اور یہ بھی کہا گیا ہے کہ جو آئندہ دنوں میں جو بات چیت ہونے والی ہے اس پہ فی الحال کوئی روک جو آفیشلس کے بیچ میں ہندوستان اور پاکستان کے بیچ میں اس واقعے کی وجہ سے اس سے موسٹ پروبیبلی کوئی روک نہیں لگے گی. تو اس بات کو تو ہندوستان نے اپنی طرف سے قبول کر لیا ہے کہ دہشت گردی کے واقعے کو ہندوستان اور پاکستان کے تعلقات کے بیچ میں بڑھنے سے بہتر بننے سے اس سے رکاوٹ نہیں بننی چاہیے. دوسری بات یہ بھی ہمیں غور کرنا ہے کہ پاکستان نے کوئی زیادہ وقت نہیں گنوایا اس واقعے کو کنڈیم کرنے کے لیے.
کنڈیم بھی کیا ہے, بلکہ آج یہ بھی کہا ہے کہ اگر آپ کو دہشت گردی کے خاتمے میں یا اس کے جو بھی پاکستان کا کوآپریشن ہو سکتا ہے وہ بھی آپ کو حاصل ہوگا. ڈاکٹر ظفر اقبال صاحب, آپ بتائیے گا ساری ایپیسوڈ کیسے انفولڈ ہوئی, اور ابھی تک جو ریئیکشن آ رہا ہے دونوں اطراف سے وہ آپ کے خیال میں کتنا پازیٹیو ہے, اور پاکستان جو آفر کرتا ہے کہ ہم آپ کو ہیلپ کرنے کو یا کوآپریشن کے لیے تیار ہیں, تو اس کی نوعیت کیا ہو سکتی ہے, کیا آفر ہے پاکستان کے پاس؟
میرے خیال میں تو یہ پاکستان کی طرف سے ایک بہت ہی پازیٹیو اقدام ہے جو انہوں نے انڈیا میں, آپ کو پتا ہے کہ ایک لابی ہے, اور جو لابی ہماری طرف بھی ایک اور کسی شکل میں پائی جاتی ہے. یہ ایکسپیکٹڈ تھا کہ جب بھی انڈیا میں اس قسم کا کوئی ایونٹ ہوگا تو اس کا فوری طور پہ الزام پاکستان پہ ہی لگایا جائے گا, اور پہلے حالات میں بھی ایسے ہی رہا ہے. تو میرے خیال سے اس چیز کو ڈسپیل کرنے کے لیے پاکستان کی حکومت نے بڑا فوری طور پہ نہ صرف اس کو کنڈیم کیا ہے لیکن انڈیا کو اپنی کوآپریشن آفر کی ہے. ہم اسے آپ سے ٹوٹلی کوآپریٹ کرنے کے لیے تیار ہیں اور اس قسم کے جو ایونٹس ہیں ان کی ریڈیکیشن کے لیے بھی ہم جو بھی آپ سے کوآپریشن اور جو آپ کی مدد کر سکتے ہیں ہم کر سکتے ہیں. میرا خیال ہے یہ جو اقدام ہے یہ جو ایکسپیکٹیشن تھی کہ مودی اور پرائم منسٹر نواز شریف کی جو ملاقات ہوئی ہے اس کے بعد جو ریزمپشن آف ڈائیلاگ اور نیگوشیشنز ہیں وہ چلے گی اور اب اس ایونٹ کی وجہ سے کوئی لوگ فیل کر رہے تھے کہ ایز پر دا پاسٹ پریکٹس ہو سکتا ہے یہ رک جائے لیکن بہرحال اب یہ چلے گی آگے اس ایونٹ کی وجہ سے اس میں کوئی رکاوٹ نہیں ہوگی اور یہ ایک بڑی لیکن بہرحال اس میں بہت اچھا ایک اقدام ہوگا ہندوستان کی طرف سے انڈیا کی طرف سے اگر انہیں کوئی ہارڈ ایویڈینس ملتی ہے کہ یہ لوگ کون انوالوڈ ہیں
صحیح.
یا وہ واقعی جیش محمد کے لوگ ہیں یا آپ کو یہ بھی پتا ہے کہ انڈیا میں پچھلے 20 سال میں پنجاب میں بھی ایک بہت بڑی انسرجنسی چلتی رہی ہے اس کے بھی کوئی ریمننٹ افیکٹس جو ہیں وہ بھی ہو سکتے ہیں. ان کو رول آؤٹ تو نہیں کیا جا سکتا لیکن چانسز آپ سمجھیں کہ اس کے بہت کم ہیں
صحیح.
تو اگر یہ ایک دونوں ملکوں کے درمیان اس انویسٹیگیشن کے اوپر اگر ہندوستان یا انڈیا کے جو ڈیسیژن میکرز ہیں وہ پاکستان کو لوپ میں رکھیں پاکستان کو کنٹینیوسلی انفارم کریں کہ ان کی انویسٹیگیشن کیا شکل اختیار کر رہی ہے ان کے خیال میں کیا کیا ثبوت ملے ہیں کون کون سے لوگ انوالو ہیں اور پھر پاکستان کی اس میں یہ آفر کیا ہمیں اس میں کوآپریٹ کرنے کے لیے تیار ہیں. تو میں یہ جو سچویشن ہے یہ دونوں ملکوں کے لیے بہت مفید ثابت ہوگی.
بہت شکریہ ڈاکٹر ظفر اقبال چیمہ صاحب ایگزیکٹو ڈائریکٹر اسٹریٹجک بی این انسٹیٹیوٹ آپ نے ہمیں جوائن کیا. نیلوفر سہروردی صاحبہ آپ کے بھی ہم مشکور ہیں آپ نے ہمیں بھارت سے ہمارے لیے وقت نکالا اور ہمارے پروگرام میں آپ شریک ہوئیں. چند سیکنڈ کی ایک بریک بریک کے بعد واپس آتے ہیں اور بات کریں گے پاکستان کے اندر جنسی زیادتی کے کیس اس میں کیا ایسا حکم ہے کہ پروسیکیوشن میں عموماً وکٹم وہ زیادہ پریشانیوں کا سامنا کرتا ہے. ایک بریک کے بعد.
میری اور آپ کی دنیا تبدیل ہو رہی ہے. بریکنگ نیوز، ٹاپ اسٹوری، ایکسکلوسیو، سب سے پہلے، سب سے آگے. لیکن اس سب میں میں اور آپ کہاں ہیں؟ جاننے کے لیے رہیے میرے ساتھ، میں ہوں تابندہ نے.
پروگرام جہانگ میں آپ کا خیر مقدم. میں ہوں اسد حسن اور پروگرام کے حصے میں ہم بات کریں گے پاکستان کے اندر خاص طور پہ جنسی زیادتی کے کیسز، عصمت دری کے کیسز ہوں، ریپ وکٹمز ہوں، ان معاملات میں اکثر یہ دیکھا گیا ہے، کرٹیسزم یہ ہے کہ خواتین کو خاص طور پہ انصاف کے ملنے میں بہت زیادہ دشواریوں کا سامنا رہتا ہے. ابھی جو اگزامپل ہمارے سامنے آ رہی ہے لاہور کے اندر، گزشتہ ہفتے ایک افسوسناک واقعہ پیش آیا جس میں 15 سال کی ایک طالبہ کو جنسی زیادتی کا، اجتماعی زیادتی کا نشانہ بنایا گیا اور اس میں جو نام ہے اور نام خاص طور پہ ایسے نوجوانوں کے سامنے آئے جن کا تعلق بتایا جاتا ہے مبینہ طور پہ موجودہ حکمران جماعت مسلم لیگ نواز، ان کے وہ آفس بے رج بھی ہیں، ان کی گرفتاریوں میں بھی کباتیں اور رکاوٹیں نظر آئیں اور خاص طور پہ اس بچی کا تو ڈی این اے 2 دفعہ کرا دیا گیا ہے لیکن جن لوگوں کو گرفتار بھی کیا گیا ابھی تک کی اطلاعات کے مطابق ان کا ڈی این اے نہیں ہو سکا ہے. جاننا چاہوں گا ایسی کیا وجوہات ہیں اور گزشتہ روز اس ریفرنس میں انتہائی افسوسناک جو پیش رفت ہوئی اس میں اس بچی نے جس کو وکٹمائز کیا گیا خودکشی کی بھی کوشش کی اور اس نے جو ریزنز دی کہ پروسیکیوشن میں ان کو تنگ کیا جا رہا ہے، خاص طور پہ پولیس کی جانب سے انہیں تنگ کیا جا رہا ہے اور ظاہر ہے یہ انصاف ملنے کے عمل سے مایوسی کا ایک اظہار ہے. کیا وجوہات ہیں، کیا ایسے سکم ہیں اور خاص طور پہ اسمبلیوں کے اندر، پارلیمنٹ کے اندر خواتین کی مناسب موجودگی کے باوجود کیا لیجسلیشنز کے ایشو ہیں، کیا یہ کوئی ذہنیت کے مسائل ہیں، کیا یہ پولیس کا جو ایک روایتی رویہ ہے یہ اس کا شاخسانہ ہے، وجوہات کیا ہیں اور کیسے اس کو ایڈریس کیا جائے گا؟ انالیسس کریں گی انیس ہارون صاحبہ، فارمر چیئرپرسن ہے نیشنل کمیشن آن دا اسٹیٹس آف ویمن رائٹس، وہ ہمارے ساتھ ہیں. دردانہ نجم نے ہمیں جوائن کیا ہے، جرنلسٹ ہیں، رائٹر ہیں، خاص طور پہ ہیومن رائٹس ان کی دلچسپی کا موضوع ہوتی ہیں، اس پہ وہ کام کرتی ہیں. دونوں مہمانوں کا بہت شکریہ اور خیر مقدم. انیس ہارون صاحبہ، میں نے اپنے ابتدائی میں بہت سارے سوالات بھی رکھے ہیں اس کیس کے پس منظر میں، آپ ہمیں اپنا ریئیکشن بھی دیجیے گا، انالیسس بھی دیجیے گا، کیا کیا جا سکتا ہے؟ جی انیس صاحبہ، آپ میری آواز سن سکتی ہیں؟
جی. مسئلہ لیجسلیشن کا نہیں ہے، مسئلہ جو ہے وہ اس کے انفراسٹرکچر کا ہے.
صحیح.
آپ پولیس کی رپورٹنگ سے لے کے جب آپ جاتے ہیں फर्स्ट पोर्ट ऑफ कॉल तो पुलिस होती है ना
जी.
जब आप FIR के लिए जाते हैं वहीं से मसले शुरू हो जाते हैं.
सही.
वहां पे फिर ये बहुत काम करता है कि आप किसको बिलोंग करते हैं, क्या इलाके का कोई MNA आपके पीछे है
जी.
क्या कोई थानेदार आपके पीछे है, क्या कोई वडेरा आपके पीछे है, और अगर नहीं है तो फिर आप रोल जाते हैं.
सही.
तो फिर जो दूसरे परपेट्रेटर्स हैं वो किसी न किसी बायसर आदमी के लोग होते हैं.
सही.
उनके कारिंदे होते हैं, उनके कबीले से होते हैं, उनके रखवाले होते हैं, तो दे ऑलवेज हैव एन अपर हैंड.
सही.
वहां से आप देखें FIR में गड़बड़ शुरू हो जाती है. उसके बाद जो दूसरी चीज बहुत
बिल्कुल मैं इसी में से एक जुमला ऐड करता जाऊं, मुख्तार अमाई का इतना बड़ा केस रहा, आलमी सतह पे डिस्कस हुआ, पाकिस्तान के चीफ जस्टिस, सदर, वज़ीर आज़म, उनकी ख्वाहिश थी कि इंसाफ़ मिले, लेकिन अगेन कहते हैं कि FIR में जो सुकम रखा गया उसकी वजह से उनको इंसाफ नहीं मिला, उसकी कहीं किसी लेवल पे फिर तस्वीर नहीं हो सकी. जी आगे बात कीजिए.
आप मुख्तारा माई की बात
जी. हाँ मैं उसी रफ आपको हाँ. आपकी बात को इंडोर्स कर रहा हूँ कि FIR से ही मामला जो है उसको बिगाड़ शुरू कर दिया जाता है.
बिल्कुल ये भी हुआ. फिर आप दूसरी बात ये होती है कि जो मेडिकल टेस्ट होता है यहाँ पे इतनी फोरेंसिक लेबोरेटरीज की कमी है
जी.
लेडीज जो पुलिस वो डॉक्टर्स हैं, सिविल सर्जन हैं, उनकी इतनी कमी है कि उसमें 2-3-4-5-6 दिन का अर्सा लग जाता है. अगर कोई छोटे शहरों और गांव की बात करें तो उनको फिर बड़े शहरों में लाना पड़ता है.
सही.
और यहाँ भी जो है एक बड़ा मसला दरपेश होता है. अगर किसी वो थोड़ा सा हाई प्रोफाइल केस हो गया, किसी NGO पे हाथ लग गया, किसी और सरकारी MNA MPA की नजर करम पड़ गई और उनको सपोर्ट मिल गई तो ठीक है, वरना वो दिनों तक रुल जाते हैं.
सही.
होता क्या है कि फिर सारी एविडेंस डिस्ट्रॉय हो जाती है. तो टू बिगिन विद जो प्रोसीजर है वही इतना ज्यादा फॉल्टी है कि अक्सर रेपिस्ट छूट जाते हैं.
ठीक बिल्कुल. ये आपने
कि जहाँ
जो बात की हमने इब्तदाई में भी कही, वक्त की कमी की बहस में इसको इंटरप्ट भी कर रहा हूँ, आपके ख्याल में जैसे आपने खुद कहा ये इतने फाल्टी प्रोसेस है, आपकी नज़र में है, पार्लियामेंट के अंदर बैठे लोगों की नज़र में है, फिक्स क्यों नहीं हो सका, क्यों नहीं हो पाता, क्या पॉलिटिकल इंटरेस्ट है?
जहाँ तक लीगल उसका सवाल था वो तो हमने फिक्स कर दिया. जब 3 साल तक मैं स्टेटस ऑफ वुमेन की चेयरपर्सन थी कमीशन की
जी.
तो हमने 6 लॉज बनाए हैं इन फेवर ऑफ वुमेन. जो उसमें थोड़े बहुत कदम रह गए थे वो दूसरे टेन्योर में उसको भी दूर कर दिया गया. लेकिन बात लॉस की नहीं है, उसके इम्प्लीमेंटेशन की है. इम्प्लीमेंटेशन तो रियासत करती है ना.
सही.
तो ये सारा रियासत का जो वीक स्ट्रक्चर है, जुडिशियल रिफॉर्म, क्रिमिनल जस्टिस सिस्टम में जो रिफॉर्म्स की जरूरत है, उसमें एक अरसे से हम चीख रहे हैं. हम शोर मचा सकते हैं, हंगामा कर सकते हैं, डेमोस कर सकते हैं, प्रेशराइज कर सकते हैं, लेकिन करना तो उन्हीं
तो फिर क्या समझे हम, ये समझे कि जो पॉलिटिकल एलीट है ये उनके 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 इंटरेस्ट के अगेंस्ट है, इसलिए करेक्शंस नहीं हो सकते.
ये उनके इंटरेस्ट के अगेंस्ट है और उनकी कोई वो नहीं है, क्या कहना चाहिए, कोई पॉलिटिकल विल नहीं है. जब वुमेन राइट्स का इशू आता है तो आई एम सॉरी टू से कि कुछ पॉलिटिकल पार्टीज ऐसी हैं जो बहुत हद तक काम करती हैं, सपोर्ट करती हैं, लेकिन बहुत सी पार्टीज ऐसी हैं जिनके इंटरेस्ट में नहीं है.
Exactly. तो अगर मैं अखज कर सकूं तो बेसिकली जिन लोगों ने यहाँ पे जो मसीहा हो सकते हैं इस मुकदमे में, वो दर हकीकत इसमें फरीक हैं, वो चाहते भी नहीं हैं कि ये इश्यूज इस तरह से रिजॉल्व हों. दुर्दाना हमारे साथ हैं इसी इशू पे बात करने के लिए. दुर्दाना नजम साहबा, आपने भी इस केस को फॉलो किया होगा, गुड गवर्नेंस की दावेदार है पंजाब की हुकूमत, क्या वो भी उसी पॉलिटिकल एलीट का हिस्सा है जो ये चाहते हैं कि स्टेटस को इसी तरह से रहे? और इस मामले में भी ये तो ज़रूर हुआ है कि कम अज़ कम प्रोसिक्यूशन के ऊपर शिकायत के बाद एक खातून मजिस्ट्रेट को ये केस रेफ़र किया गया है. कितनी तवक्कोआत हैं कि कुछ तब्दीली आ जाएगी इस निज़ाम में, सिस्टम में, या उस बच्ची को इंसाफ मिल पाएगा?
देखिए बात यह है कि ये तो ऐसा लगता है जैसे विंडो ड्रेसिंग की है कि ठीक है वो बच्ची जो थी उसको वो हरास कर रहे थे, और ऐसे मौकों पर होता भी ऐसे ही है. पुलिस हमारी उनका जिस तरह से रवैया है, खास तौर पे पंजाब पुलिस का, तो उन्होंने एक वुमेन मजिस्ट्रेट को ये केस हैंडओवर किया ताकि वो उस बच्ची से तफ्तीश करे. बात यह है कि जैसे अभी बात हो रही थी, ये पूरा हमारा जो क्रिमिनल जस्टिस सिस्टम है इसके अंदर इतनी सारा खराबियां हैं, स्टार्टिंग फ्रॉम दी जैसे उन्होंने कहा कि FI जो फर्स्ट इंफॉर्मेशन रिपोर्ट से लेकर एंड तक. और आप देखिए हमारे पास बहुत सारे केसेस हैं जिसमें यहाँ तक हुआ, जैसे अभी ये कांजू का केस था, मुस्तफा कांजू का, अब सारे एविडेंसेस शुरू में उसके खिलाफ थे और वो इस चीज को प्रूव कर रहे थे कि ही वाज़ द मर्डरर. लेकिन उसके बाद क्या हुआ, हमने देखा कि अचानक सारे विटनेसेस बैठ गए. अच्छा, जब ऐसी सूरत, अच्छा आपको ये भी शायद आपके इल्म में हो कि मुस्तफा काजू का केस शहबाज शरीफ ने अपनी मौजूदगी में उसको रिजोल्व करवाया था. आई डोंट नो क्यों ये बात बाहर नहीं आ रही. मैं, मेरे साथ खुद कुछ पुलिस ऑफिसर्स हैं, उन्होंने ये बात शेयर की थी कि उनकी मौजूदगी में शहबाज शरीफ ने इसको रिजोल्व करवाया, जो पैसों का लेन देन हुआ और मामला खत्म कर.
हालांकि मियां साहब उस फैमिली के पास भी गए थे जिसका बच्चा जिसका कत्ल हुआ था, वहां पे भी वो रिपोर्ट हुए थे. फिर मुजफ्फरगढ़ का भी रिसेंट दिनों में वाकया पेश आया, वहां पे भी लड़की विक्टिमाइज हुई, इवन पुलिस ऑफिशल्स के साथ उसके गिले थे, सुसाइड की अटेम्प्ट की. मियां साहब गए, हमदर्दी सर पे हाथ रखा, लेकिन चंद दिनों बाद लड़की ने फिर खुदकुशी कर ली.
मियां साहब ने, मतलब अब देखें ना, गवर्नमेंट खुद जब इन्वॉल्व हो जाए इस चीज के विटनेसेस बैठ जाए और केस को विथड्रॉ कर लिया जाए, तो उसमें चाहे सुप्रीम कोर्ट जितना मर्जी सो मोटो नोटिस ले ले और हाई कोर्ट को, लाहौर हाई कोर्ट को इंस्ट्रक्शंस दे दे, उससे फर्क कोई नहीं पड़ेगा. ये तो हमारा, मैंने अभी एक रिपोर्ट की थी ये जो पंजाब के प्रोसिक्यूशन पूरे सेक्टर के ऊपर जो इसका डिपार्टमेंट है, वो अगर आप जाकर वहाँ प्रोसिक्यूटर्स को मिले तो आपको अब देख कर अफसोस होगा कि पूरे क्रिमिनल जस्टिस सिस्टम का ये इतना इम्पोर्टेंट ये एक लिंक है, और उसका ये हालात है कि वो डिपार्टमेंट जो है वो खस्ता हाली का शिकार है. उनके पास इंफ्रास्ट्रक्चर के नाम पर कुछ भी नहीं है, टेलीफोन कनेक्शन नहीं है, बैठने के लिए जगह नहीं है, और आप ये देखें कि उनके पास जो फाइल्स होती हैं, जो मवाद होता है, वो इतना कॉन्फिडेंशियल है, जो रद्दी की तरह वो कभी इधर रखते हैं कभी उधर रखते हैं.
मुख्तसर, अब इसको 10 से 20 सेकंड में बताइएगा, इस क्रिमिनल जस्टिस सिस्टम के अंदर इंप्रूवमेंट की कोई उम्मीद भी रखी जा सकती है? कोई एक पहलू आपने ऑब्जर्व किया है जिस पे आप समझे कि पॉलिटिकल एलीट, पॉलिटिकल पार्टीज, पाकिस्तान की स्टेट, पाकिस्तान की रियासती इदारे वो संजीदा है कि इसको वाकईतन रिफॉर्म किया जाए?
देखिए, हमारे नजर में तो अभी तक कोई ऐसी चीज नहीं गुजरी. आपके सामने हमने कितने सारे केसेस को भी डिस्कस कर लिया, कोई ऐसा नहीं. ऐसा आप किसी भी लीगल सिस्टम में चले जाएं, अभी मैंने ये कस्टो गार्डियन कोर्ट्स के ऊपर स्टोरी की थी, वहां भी एग्जैक्टली यही रोना रो रहे थे. इंफ्रास्ट्रक्चर से लेकर जो लॉयर्स की लॉयल्टी है, जजेस की लॉयल्टी है, उन तक तो सवाल उठाए जाते हैं, उन तक उंगलियां उठाई जाती हैं. तो इट्स दिस इज ये हमारा पूरा जो सिस्टम है. और मैं आपको बताऊं कि जो मेरी लोगों से बात हुई है, जो बताते हैं, प्रॉब्लम लाइज इन द लॉज एज वेल. जो सीआरपीसी का हमारे कवानीन है, जो कॉलोनियल, उसके अंदर वो जो है उनको मेंड करने की जरूरत है, या उनसे मतलब उनके अंदर तरामीम तो हमने बहुत कर लिए, लेकिन वी नीड टू ब्रिंग न्यू लॉज एज वेल.
सही, बहुत शुक्रिया आपका दुर्दाना, आपने वक्त निकाला. अनीस हरून साहब, बहुत चंद सेकंड में इसको समअप कीजिएगा. जैसे मैंने कहा कि यानी स्टेट रियासती इदारे जिन लोगों के से टैक्स लेके या जिन लोगों के नाम के ऊपर कर्जा लेके चलते हैं, वो उनको इंसाफ नहीं दे सकते, बल्कि उनके अगेंस्ट खड़े होते हैं.
देखिए, ये बहुत बड़ा इशू है रिलेटेड टू अदर फैक्टर्स आल्सो. लीगल सिस्टम में अगर मजीद सखम भी दूर कर दिए जाए तो कुछ इसलिए नहीं हो सकता कि जब तक हमारी पॉलिटिकल एलीट नहीं चेंज होती, उसमें वही बरादरी वाले और वही उसको वडेरे और वही रिच लोग बैठे हैं जो कि उस एलीट का, एरिस्टोक्रेसी का हिस्सा है. जब तक हमारे पॉलिटिकल सिस्टम, इलेक्टोरल सिस्टम नहीं चेंज होता, अगर यही लोग रूल करते रहे तो ये सारे कानून का यही नशा करें.
बहुत शुक्रिया अनीस हारून साहब, आपने हमारे लिए वक्त निकाला. अगरचे कोई हौसला अफजा पहलू नहीं है, और लोगों को बजाते खुद ये सोचना होगा अपने लीडरशिप के बारे में, जिन लोगों को वो इलेक्ट करते हैं, कि वो उनके राइट्स के लिए कितने एक्टिव हैं या उसका वो ख्याल रखते हैं, या सिर्फ ज़ात बिरादरी और एक ख़ास ग्रुप उसके मफादात का तहफ़ ही मकसूद है. दुर्दाना नजम, आपके भी हम मशहूर हैं. चंद सेकेंड की ब्रेक, ब्रेक के बाद वापस आएंगे और बात करेंगे पाकिस्तान के अंदर हालिया हफ्तों में बड़ी तवातर के साथ जलजले आते रहे हैं, क्या वजूहात हैं साइंटिफिक, एक चंद सेकेंड की ब्रेक के बाद.
क्या ड्रोन हमले रुकेंगे या जारी रहेंगे? दहशतगर्दी ग्लोबल चैलेंज या पाकिस्तान की जंग? आलमी फंडिंग और तजारत के बगैर मईशत कैसे बेहतर होगी?
پروگرام جہاں رنگ میں آپ کا خیر مقدم ہے اور پروگرام کے اس حصے میں ہم بات کریں گے پاکستان کے اندر حالیہ ہفتوں میں بڑی شدت کے ساتھ اور بڑے تواتر کے ساتھ زلزلے آئے ہیں, کیجولٹیز بھی ہوئی ہیں. شکر یہ ہے کہ وہ اس کا لیول یا شرح وہاں نہیں تھی جہاں پہ ہم سال 2005 کے اندر آنے والے زلزلے میں تھی, لیکن بڑے تواتر سے یہ زلزلے آ رہے ہیں پاکستان میں اور اس پورے ریجن کے اندر. اس کی سائنسی وجوہات کیا ہو سکتی ہیں؟ ڈاکٹر قمر زماں صاحب ہمارے ساتھ ہیں, ممتاز ریسرچ سائنٹسٹ, وائس پریزیڈنٹ آف ورلڈ میٹرولوجیکل آرگنائزیشن اور فارمر ہیڈ بھی رہ چکی ہیں پاکستان کے اندر محکمہ موسمیات کو انہوں نے ہیڈ کیا ہے. ڈاکٹر صاحب بہت شکریہ آپ کا, آپ نے ہمارے لیے وقت نکالا اور معذرت بھی کہ کچھ دیر آپ کو انتظار بھی کرنا پڑا ہے آپ کو اسکائپ پہ جب تک ہم کنیکٹ کر پاتے. کیا ریزنز ہیں؟ ایک عام آدمی جب یہ بار بار زلزلے دیکھتا ہے شاید وہ یہ بھی سوچتا ہوگا کہ اتنی تواتر سے پہلے کبھی نہیں آئے ہیں, کیا وجوہات بن رہی ہیں؟
سب سے پہلے تو ہمیں یہ سمجھنے کی ضرورت ہے کہ یہ جو ایریا ہے
جی
اس میں انڈین پلیٹ اور یوریشین پلیٹ جو ہیں ان کا کلوژن ہو رہا ہے
صحیح,
اور اس کی وجہ سے یہ دنیا کا سب سے ایکٹیو سیسمیکلی ایکٹیو ایریا جو ہے
صحیح
وہ ہے. لیکن اس کے اندر ایک چیز ہے کہ ہندو کش ہمالین ریجن جو ہے یہ سیسمیکلی سب سے ایکٹیو ریجن ہے سچ, اور ارتھ کویک یہاں پر پہلے بھی آتے رہے ہیں اور خاص طور پہ یہ جو 26 اکتوبر کو یہ لاسٹ جو میجر ارتھ کویک آیا تھا اس میں
صحیح,
لیکن لکیلی اس کی جو ڈیپتھ تھی وہ 213 کلومیٹر کے قریب تھی
صحیح.
اور عام طور پہ جو ارتھ کویک اس ریجن میں آتے ہیں خاص طور پہ یہ ہندو کش ریجن کے اندر
جی,
اور لکیلی ان کی ڈیپتھ نارملی 160 کلومیٹر سے لے کے 230 کلومیٹر تک ہوتی ہے
صحیح,
جس کی وجہ سے عام طور پر بہت زیادہ نقصان ان ارتھ کویک سے نہیں ہوتا
صحیح. اچھا یہ بتائیے آپ ہمیں ہسٹوریکلی بتایا جاتا ہے کہ یہ ارتھ کویک ایک ایسا معاملہ ہے کہ جس کو سینس نہیں کیا جا سکتا, وقت سے پہلے کوئی اسیسمنٹ نہیں ہو سکتی ہے, لیکن جیسے آپ بتا رہے ہیں ان پلیٹس کا اس ریجن کے اندر ڈفرینٹ جو ممالک کے ساتھ کنیکٹ کرتی ہیں زمین کے نیچے پلیٹیں اس کا ٹکراؤ ہو رہا ہے, تو کیا اب جب متواتر وہاں پہ کوئی تحریک ہو رہو زمین کے نیچے تو کیا اس بنیاد پہ کچھ اسیس کیا جا سکتا ہے؟
یہ اسیسمنٹ یہی ہے کہ جب یہ جو اکتوبر کا جو ارتھ کویک تھا یہ 8 میگنیٹیوڈ کے قریب اس کا میگنیٹیوڈ تھا, بہت میجر ارتھ کویک کے اندر اس کو شمار کیا جاتا ہے
صحیح,
اور اس کی وجہ سے پورا ایریا جو ہے یہ ڈیسٹیبلائز ہوا اور اس کے بعد کچھ کو تو یقیناً ہم جو آفٹر شاکس کی کیٹیگری میں ڈال سکتے ہیں
صحیح,
لیکن کچھ جو ہیں ان کے میگنیٹیوڈ ذرا آفٹر شاکس کی ہائر کیٹیگری کی طرف جاتا ہے
صحیح,
لیکن بیسیکلی ارتھ کویک ایک ایسی چیز ہے کہ جس کو پریڈکٹ نہیں کیا جا سکتا
exactly.
صرف کچھ اندازے لگائے جا سکتے ہیں اور وہ اندازے یہی ہیں کہ یہ اسیسمنٹ کے لیے ایکٹیو ہونے کی وجہ سے, اور خاص طور پہ یہ جو ریسنٹ ارتھ کویک اکتوبر میں آیا ہے
جی,
آل دو کے نقصان اس کے نقصانات اس کے بہت زیادہ جاری نقصانات نہیں ہوئے اس کی ڈیپتھ زیادہ ہونے کی وجہ سے, لیکن اس نے کم از کم اس ایریا کو ڈسٹیبلائز کیا ہوا
صحیح. تو ڈاکٹر صاحب یہ بتائیے گا بالکل اس کی پروڈکشن نہیں ہو سکتی پرائرلی اس کی اسیسمنٹ نہیں ہو سکتی ہے, لیکن یہ تو آپ کا اور آپ کے جو کلیگ سائنٹسٹ ہیں ان کا اس پہ اتفاق ہے کہ پاکستان اور خاص طور پہ وہ جو پاکستان کے ناردرن ایریاز ہیں بشمول ایون اسلام آباد کے بہت ہی کسی بڑی فالٹ لائن کے اوپر ہیں, تو اس ریفرنس میں کیا یہ ممکن ہے کہ جو کنسٹرکشنز ہوں ان کو کمپیٹیبل کیا جائے کہ وہ زیادہ سے زیادہ جولٹ جو ہے اس کو وہ ابزارب کر سکیں, اس بارے میں کوئی پلاننگ ہو سکتی ہے یا ہو رہی ہے؟
خاص طور پہ جو 2005 کا ارتھ کویک تھا آزاد کشمیر کا, اس کے بعد سے یہ پلاننگ کافی حد تک کی گئی اور خاص طور پہ اسلام آباد اور جو دوسرے اربن ایریاز میں وہاں پر سیسمک بلڈنگ کوڈز بنائے گئے ہیں جن پر کافی حد تک امید ہے کہ عمل کیا جا رہا ہوگا, اور یہ جو اب ریسنٹ ارتھ کویک ہیں وہ اس بات کی کچھ کنفرم کرنے میں ہماری شاید مدد کر سکیں کہ یہ جو سیسمک کوڈز اب یوز کیے جا رہے ہیں اس کی وجہ سے کچھ نہ کچھ بہتری ضرور آئی ہے, اور ہمیں اسٹرکٹلی جو ہمارے یہ نارتھرن ایریاز ہیں اور خاص طور پہ جس کے اندر اسلام آباد بھی شامل ہے اور پشاور ایبٹ آباد, یہاں پر کوشش کرنی چاہیے کہ جو سیسمک کوڈز بلڈنگ کوڈز بنائے گئے ہیں پوری طریقے سے عمل کیا جا سکے تاکہ جانی نقصان سے کم از کم ضرور بچا جا سکے.
بہت شکریہ ڈاکٹر قمر الزماں صاحب, ممتاز ریسرچ سائنٹسٹ, آپ نے ہمارے لیے وقت نکالا, آپ نے ہمیں جوائن کیا, آپ کا بےحد شکریہ. اور سامعین, پروگرام کے بالکل آخری لمحات تو اس میں ہم ہیں, اور آپ کو ایک رپورٹ جو ہم سنوانا چاہ رہے تھے. یہاں امریکہ کے اندر عوام سے ایک سروے کیا گیا ہے جس میں ان سے بنیادی طور پہ یہ پوچھا گیا تھا کہ جو کرنٹ خطرات یا خدشات ہیں, حالیہ دنوں میں کیلیفورنیا کا واقعہ ہو یا پیرس پہ حملے ہوں, اس کے پس منظر میں خاص طور پہ اسلام کے ساتھ تعلق کے دعوے دار جو تنظیمیں ہیں ان کی طرف سے جو حملے کیے گئے ہیں, اس پس منظر میں کیا امریکہ کے عوام اپنی شخصی شہری آزادیوں کو کمپرومائز کر سکتے ہیں سیکیورٹی کنسرنز کے اوپر, یعنی سیکیورٹی میں حکومت کو زیادہ عمل دخل ہو, تو کافی منقسم رائے تھی. پہلے ایک رپورٹ سن لیتے ہیں, کیا کہتے ہیں آزادی, مذہبی آزادیوں کے بارے میں, شخصی آزادیوں کے بارے میں لوگ, اور اس کے بعد کوئک انالیسس ہم آپ کو سنائیں گے. یہ سروے شکاگو یونیورسٹی میں این او آر سی سینٹر کے اشتراک سے ایسوسیٹیڈ پریس نے کرایا ہے. جائزہ رپورٹ کے مطابق امریکہ کے شہری اس بات پر منقسم ہیں کہ سیکیورٹی اور حقوق کے درمیان توازن کس طرح قائم رکھا جائے. حالیہ دہشت گرد حملوں کے پس منظر میں اس بارے میں اتفاق رائے نہیں ہے کہ آیا حکومت کے لیے شہریوں کی جان و مال کی حفاظت زیادہ ضروری ہے یا ان کے حقوق کا تحفظ. 42% کا کہنا ہے کہ سیکیورٹی زیادہ اہم ہے. 31% لوگ شہری حقوق اور تحفظ دونوں کو برابر اہمیت دیتے ہیں, جبکہ 27% کے خیال میں شہری آزادیاں زیادہ اہم ہیں. سال 2013 میں این او آر سی سینٹر نے اسی بارے میں جو سروے کیا تھا, اس میں ہر 10 افراد میں سے 3 نے ملک میں دہشت گردی کے ممکنہ خطرات پر تشویش ظاہر کی تھی, جبکہ سال 2015 میں ہر 10 میں سے 6 افراد کو بڑھتے ہوئے خطرات پر تشویش ہے. این او آر سی سینٹر اور ایسوسیٹیڈ پریس کے سروے کے مطابق 1/4 امریکیوں کا کہنا ہے کہ وہ بطور شہری اپنے حقوق اور آزادیوں کو اپنی حفاظت سے زیادہ اہم خیال کرتے ہیں. ہر 10 افراد میں سے 4 کا خیال ہے کہ سیکیورٹی یا تحفظ زیادہ ضروری ہے بنسبت شہری آزادیوں کے. شہریوں کے انٹرنیٹ رابطوں اور استعمال کو جاننے کے لیے حکومتی اختیار کے بارے میں امریکی شہریوں کے اندر اختلافات کی نوعیت جماعتی بنیادوں پر نظر آتی ہے. ریپبلکنز کی حمایت کی جانب مائل افراد میں سے 67% یعنی 2/3 نگرانی کے حق میں ہے, اور وہ چاہتے ہیں کہ اس کے لیے حکومت کو کسی سے اجازت بھی درکار نہیں ہونی چاہیے. ڈیموکریٹس کے حامیوں میں 55% اور 40% غیر جانبدار ووٹرز اس اقدام کے حامی ہیں. ریپبلکنز اور ڈیموکریٹس دونوں جماعتوں کے حامی اندرون ملک جنم لینے والی دہشت گردی کا برابر خطرہ محسوس کرتے ہیں, تاہم ڈیموکریٹس کی نسبت ریپبلکنز کو انتہا پسند مسلمانوں کے حملوں کی زیادہ فکر ہے. 2/3 ریپبلکنز جبکہ نصف ڈیموکریٹس اپنے ہی ملک کے اندر سے مسلمان انتہا پسندوں کے حملوں کے شکار ہونے کا خطرہ محسوس کرتے ہیں. ایسوسیٹیڈ پریس اور این او آر سی سینٹر کے سروے کے مطابق امریکی شہری مذہب پر آزادانہ عمل درآمد کو انتہائی اہمیت دیتے ہیں, تاہم 82% کہتے ہیں کہ یہ ازد ضروری ہے کہ کرسچنز پوری آزادی کے ساتھ مذہبی عقائد کے مطابق عبادت کر سکیں. صرف 61% کہتے ہیں کہ مسلمانوں کو بھی اپنے مذہب کے مطابق عبادت کی برابر آزادی ہونی چاہیے. 72% افراد یہودیوں کے مذہبی حقوق کے تحفظ اور 67% افراد مورمنز کے مذہبی حقوق کے تحفظ کو انتہائی اہم سمجھتے ہیں. زیادہ تر شہری اپنے حقوق کے تحفظ میں حکومت کی کارکردگی کو سراہتے ہیں. ووٹ کے آزادانہ استعمال پر 70%, آزادی اظہار کے بارے میں 59%, مذہبی آزادی کے لیے 55% اور پریس کی آزادی سے متعلق 58% افراد حکومتی اقدامات سے مطمئن ہیں. یہ سروے 10-13 ستمبر کے دوران کیا گیا. سروے میں ایمری سپیک پینل نے 1042 افراد سے ٹیلی فون اور انٹرنیٹ کے ذریعے رائے لی. اسد حسن, وائس آف امریکہ, واشنگٹن. اور اب اس پہ انالیسز ڈاکٹر زاہد بخاری کا. یہ سروے ریفلیکٹ کیا کرتا ہے, کیا اس کے نتیجے میں لگ رہا ہے کہ مسلمان کمیونٹی پہ دباؤ ہو سکتا ہے جو کرنٹ ایک سیریز آف انسیڈنٹس ہیں اس کے بعد؟
نہیں, یقیناً اصل میں یہ دباؤ بالکل ہو سکتا ہے, اور تاریخی طور پہ بھی یہ رہا ہے کہ یہاں اس ملک میں چائنیز امریکن کے خلاف 19th century کے آخر میں, 20th century کے شروع میں جاپنیز امریکن کے خلاف, اس سے پہلے کیتھولک کے خلاف, اس سے پہلے جوش کے خلاف اور افرو امریکن کمیونٹیز کے خلاف بالکل اسی طرح کا پریشر رہا ہے. اب مسلمان کمیونٹیز کو بھگت رہی ہے کہ یہاں پہ بات آ رہی ہے کہ یہ سیکورٹی تھریٹ ہے اور مسلمانوں کے حقوق عام امریکن کی نسبت کم ہونے چاہیے, تو یہ ایک لحاظ سے کرنا.
ڈاکٹر صاحب کی گفتگو پوری ہم آپ کو نہیں سنوا سکیں گے. ان کا یہ بھی کہنا تھا کہ مسلمانوں کے لیے بہتر وقت ہے کہ وہ باقی کمیونٹیز کے ساتھ انگیج کریں, یہ اس کا ذریعہ ہے. ہم نے شاہد امان اللہ سے بھی بات کی, کو فاؤنڈر ہیں ڈائریکٹر ایفلنس لیبز کے, یعنی جو انٹرنیٹ سیکیورٹی اور اس سے متعلق سائبر سیکیورٹی پہ کام کرتے ہیں, بڑی کانفرنسز میں وہ شریک ہو چکے ہیں. ان کا یہ کہنا تھا کہ یہ حل نہیں ہوگا لوگوں کے معاملات کو مانیٹر کرنا یا نگرانی کرنا, لیکن اس کو ڈسپلن کیا جا سکتا ہے کہ خاص طور پہ ایسے نظریات جو دہشت گردی کی طرف لے جاتے ہیں وہ بذات خود انٹرنیٹ کمپنیاں اور سوشل میڈیا چلانے والی کمپنیاں ان کو ڈیل کریں. اس کے ساتھ ہی ہمارا آج کا یہ پروگرام اپنے اختتام کو پہنچتا ہے. اسد حسن کو اجازت دیجیے, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.